लता मंगेशकरमाथि कानन झिङ्गनको अभिजुवडे अथक साधनाले चम्किए कितारा के कहिले कसैले उच्च शिखरबाट खसेको झरना फेरि मास्तिरै फर्किएको देखेका छन्। मैले देखेकी छु, सुनेको मात्र होइन, दिदीको आवाजमा उनको तानको झङ्कारयुक्त स्वर झरना जस्तै झर्दछन् आउँछन् र फेरि त्यही बाटो हुँदै फर्किएको महसुस हुन्छ। लता मंगेशकरकी बहिनी आशा भोसलेको यो उद्गारले एक अलौकिक प्रतिभाको आकार दिन्छ। यस्तो झरनाको उद्गम कहाँबाट भयो? भाइ हृदयनाथ मंगेशकर भन्छन्, दिदीको मुखबाट बाबाले मात्र गाउनुहुन्छ। छोरीहरू लता, मीना, आशा, उषा, पुत्र हृदयनाथ, सम्पूर्ण परिवार सम्हालेका थिए दीनानाथ मंगेशकरले। उनी गायन र अभिनयका महारथी थिए। उनी लताको जन्मदाता र प्रेरणाको स्रोत थिए। 21 सेप्टेम्बर 1929 लता जन्मिदा लक्ष्मीको आगमन भएको मानिएको थियो। मास्टर दीनानाथको नाट्य मण्डली दिनदिनै लोकप्रिय हुँदै थियो। तिनै दिनहरूमा टुकु टुकु हिँड्ने लताले पिताको उज्जवल भविष्यको बीज देखेकी थिइन्। सारङ्गी बजाउँदै गरेका पिताले बालिकाले माटो खाइरहेको देखे त्यसलाई तुरुन्तै रोके। बालिकाले तुरुन्तै सारङ्गी बजाइन् र आलाप दिइन्। अचम्म भएथे दीनानाथ। फेरि बालिकाले काखमा राखेर रा उनले गाए। बालिकाले जस्ताको तस्ती दोहोर्याइन्। यस्तै माहौल बीच लता हुर्किएकी थिइन्। 5 साल यसरी नै बिते। जब आफ्ना शिष्यलाई पुरिया धनाश्री सिकाउँदा सिकाउँदै दीनानाथ केही क्षणका निम्ति बाहिर निस्किएका थिए, शिष्यले रागको केही स्वर गलत तरिकाले गाए। खेल्दा खेल्दै लता भित्र आइन्। ठिक स्वरमा गाएर उनले सुधारिन्। त्यस समय पिता पनि आए र खुसीले गदगद भए। यस घटनापछि दोस्रो दिन बिहानीको समयमा लताको हातमा तानपुरा राखिदिए। पहिलो राग पुरिया धनाश्री सिकाए, साथै स्वर र बोलीबीच अटुट सम्बन्धको गहिराई सम्झाउन थाले। उनी राति जति बेला घर फर्किन्थे बिहान 5 बजे सा निकाल्न छाड्दैनथे। बाल्यकालदेखि नै रियाजको कठोर अनुशासन निभाइन्। एकपटक लयतालमा गल्ती गरिन्। उनलाई बाबाले दराजमाथिको गद्दामा राखिदिए। जबसम्म गलाबाट सही स्वर आएन तबसम्म त्यही नै बसेर गाउनु पर्यो उनले। यो लताले पाएको पहिलो र आखिरी सजाय थियो। बिस्तारै बिस्तारै आफ्नो बाबाले बनाएको सबै धुन उनलाई कण्ठस्थ हुँदै गयो। संगीतको कडा अभ्यासले बालककालको निर्दोष दुष्टतालाई मेटाउन सकेन। लता, मीना, आशा र माओली भाइ पण्डरीनाथ कोल्हापुरेको एउटा टोली बन्यो। उनीहरू मिलेर नाटक खेल्न थाले। आशा राजकुमारी, मीना दुष्ट रानी, पण्डरीनाथ राजा र लता राजकुमारीलाई बचाउने वीर नायक बने। नाटकको बीचबीचमा बाबाको नाट्य गीत पनि गाउँथे। जब कुनै नयाँ गीत सिक्थिन् तब आफै ग्रामोफोन बन्दथिन्। आफ्नो एउटा औँला कानमा चाबी जस्तै घुमाउँदै, अर्को हातले टाउको माथिल्लो भागमा नाडी सुई जस्तै राख्दै मुखले रेकर्ड बजाउँथिन्। घरको प्लेट र कपलाई फुटाएर फुटेका माटोको भाँडोको पानीमा डुबाउन उनलाई धेरै रुचि लाग्थ्यो। यो कुरा बाबासम्म पनि पुग्थ्यो। तर बाबाले भन्थे, केही नमान, म ल्याउँछु। मास्टर दीनानाथ नाटक सकिएपछि सिक्का भरिएको बाकस घरमा पठाउँथे। लता एउटा एउटा सिक्कालाई माथि माथि फ्याँक्न र जमिनमा खस्ने बेला त्यसलाई समात्न धेरै नै रुचाउँथिन्। लतालाई स्वादिष्ट खाना खाने यति धेरै इच्छा रहन्थ्यो कि आफ्नो थालको खाना सिद्ध्याएपछि भाइ बहिनीको थालतिर आँखा पुर्याउँथिन्। लामो कपाल किसमिस खाँदा खाँदै बाँच्थिन् उनी। आमा चाहिँ उनको काखमा किसमिस राख्दै जान्थिन्। बिरामी हुँदा आमाले उनलाई रोटी बनाउन अराउँथिन्। जब रोटी राम्ररी पेलिँदैनथ्यो, फुल्दैनथ्यो, तब बेलना फ्याँक्थिन्। एकपटक बेलना फ्याँक्दा मुसालाई लाग्यो। उनी रुन थालिन्। गणेशजीको वाहन मर्यो मेरो हातबाट। बहिनीहरू उनलाई रुन्ची भनेर चिड्याउँथिन्। नाटक हेर्न उनलाई यति सोख थियो, बाबाको अस्वीकृति रहँदा पनि मीनासँग चुपचाप उनको नाटक हेर्न दर्शक पंक्तिमा बस्न पुग्थिन्। बाबाका ठूला ठूला आँखामा यो कुरा लुक्न सक्दैनथ्यो। उनले खुबै खप्की खानु पर्थ्यो। आमा बुबाको उनी प्यारी छोरी थिइन्। आमाले एकपटक लेखेकी थिइन्, निराश रहेका दिनमा मेरा एक एक गहना बिकेका थिए, तर जब लतासँग केही पैसा भयो सबभन्दा पहिला उनले मलाई गहनाहरू बनाइदिन्। उनी 5 वर्षकी हुँदा विफरले सिङ्गो शरीरलाई असर तुल्यायो। आँखाको ज्योतिसम्म गुम्ने खतरा थियो। टाउकोमा कपालको गुजुल्टा निस्केको थियो। प्राण नै जोखिममा थियो। जब उनको बिमार ठिक भयो तब बाबु आमाले खुसियाली मनाए र थुप्रै वस्तु दान दिए। लताको जीवनमा अभिनयको शुरूआत आकस्मिक नै थियो। मनमाडमा सुभद्रा नामक नाटक खेल्नुपर्ने थियो। यसपटक सबै परिवारको साथ थियो। नारद बिमारी भए। चिन्तित बाबाले लतालाई भने, मलाई नारदको सबै संवाद र गीत याद छ, म बन्छु नारद। लता रंगमञ्चमा उक्लिन र गाउन थालिन्। विस्मित अवाक दर्शकहरूको तालीको गडगडाहटले उनको अभिनेत्री र गायिकाको रूपलाई स्वीकृति मिल्यो। त्यसपछि लताकै अनुरूप नाटक खेलियो गुरुकुल। त्यसमा उनी कृष्ण बनिन् र मीना चाहिँ सुधामा। दर्शकहरूको अभावमा नाटक कम्पनीहरू बन्द हुँदै गए। बलवन्त नाट्य मण्डली त्यही संघारमा उभिएको थियो। मास्टर दिनानाथले एउटा प्रयोग गरे। आफ्नी छोरीको नाममा उनले 100 घोषणा गरे। सबै टिकट बिके। प्रायोजकले भन्यो, यति धेरै धनराशि नाटकबाट पनि मिल्दैन। हुन पनि मान अपमान नाटकको गीत सर्राफी बन्दीले ब्रह्मकुमारीको सुहास्या तुका मनुष्य मोही जस्तो कठिन गीत एउटी 9 वर्षीय बालिकाको मुखबाट सुन्दा सबै श्रोता चमत्कृत बनेका थिए। नाटक कम्पनी चल्न छाडेसँगै दिनानाथ बिरामी हुन थाले। मादक पदार्थ सेवन र उच्च रक्तचापले उनलाई गाल्दै लगिरहेको थियो। तर पनि दिनानाथ गाउँथे र लताले उनलाई सम्हाल्थिन्। तिनै दिनहरूमा उनले निर्भय भएर गाउने मन्त्र पाइन्। बाबाले भनेका थिए, बराबर सम्झिएर गाऊ। त्यस समय बाबा र गुरुको चेतना साथमा नरहोस्। तिमीले मनले जे भन्छ ठिक त्यही गर, फेरि अर्को पटक नसोच, डराउनु पर्ने कुनै कुरा छैन। एकपटक लताले रेडियोमा गाएको बाबाले सुने, तब भने अब म निश्चिन्त रहेँ। उनी कुनै पनि प्रतियोगितामा भाग लिन राजी भएनन्। त्यसमा उनलाई असफलताको डर लाग्थ्यो यदि जितिएन भने। 11 वर्षकी हुँदा खजान्ची फिल्मको निर्माताद्वारा आयोजित प्रतियोगितामा लताले भाग लिएकी थिइन् बिना जानकारी, तर प्रथम भइन्। पुरस्कार स्वरूप एक दिलरुवा र मेडल पाइन्। मेडल पाएपछि उनलाई बाबाले भने, ठूला ठूला पुरस्कार पाउँछौ तिमीले, तर कहिले पनि नमात्यो। कलाकारका लागि पुरस्कारको लालच उचित होइन। त्यो समय मास्टर दिनानाथको जीवनमा शिखरबाट फेदीतिर ओर्लिरै गरेको समय साबित हुँदै थियो। खानदेशमा 24 एकड़को प्लट, गोवामा फार्म, पुणे र साँगलीमा 13 कोठाको घर, यी सबै उनले गुमाइसकेका थिए। बालबच्चाको पेट पाल्न समेत मुस्किल हुँदै गयो उनलाई। मादक पदार्थ सेवन गरेर उनले आफ्नो शरीरलाई क्षयग्रस्त तुल्याउँदै लगिरहेका थिए। मृत्यु हुनुभन्दा केही दिन पूर्व उनले घोषणा गरे कि भगवान मंगेशको चरणमा जाने समय आयो मेरो। उनले लतालाई नजिक बोलाए र भने, मैले जीवनमा लाखौं कमाए तर केही पनि बचेन। जीवनको जुवामा म हारे। म तिम्रो लागि बस एक तानपुरा र स्वर रचनाको किताब छाडेर जाँदैछु। मलाई विश्वास छ यिनै चिजले तिमीलाई एक दिन म भन्दा पनि महान कलाकार बनाउनेछ। आफ्नो मृत्युमा म तिमीलाई यो दिँदैछु, जुन बाँच्दा दिन पनि दिन पाइन, भगवान मंगेशले तिम्रो रक्षा गर्नेछ। 13 वर्षकी लताको काँधमा गृहस्थीको जिम्मेवारी आयो। कसरी भाइ र तीनवटी बहिनीको साथै आमालाई घर चलाउनका निम्ति मद्दत गर्न सकिन्छ। पारिवारिक मित्र श्रीपद जोशी र मास्टर विनायकले त्यो समय धेरै मद्दत गरे। दुवैको साझेदारीमा एउटा फिल्म कम्पनी थियो। लतामा गीत गाउने इच्छा त थियो, तर ठूलो उमेरकी नायिकाको परिपक्व आवाजसँग लताको कोमल आवाजले मेल खाँदैनथ्यो। जोशी र विनायकले आफ्नो फिल्म कम्पनीमा थाई बाल कलाकारको रूपमा लतालाई राखे। पहिलो फिल्म पाहिली मंगला गौर थियो, जुन मराठी भाषामा बनेको थियो। सोही फिल्ममा उनले पहिलो पटक अभिनय गरिन्। मराठी फिल्ममा अभिनय गरे बापत उनको घरमा भोजनको व्यवस्था त जुट्यो, तर गायनप्रतिको लगावको कारण उनलाई अभिनयमा खासै रुचि थिएन। सन् 1945 मास्टर विनायक बम्बई गए। बम्बई जस्तो महानगरीमा लताको प्रवेश पनि त्यही समय नै भयो। तर मास्टर विनायकको अचानक मृत्यु भएपछि भने उनी र उनको परिवारलाई फेरि एक अर्को झट्का लाग्यो। आमदानीको कुनै साधन थिएन। जुन बैंकमा लताको तलब जम्मा हुन्थ्यो त्यो रहेन अब। फेरि रोजीरोटीको खोजी शुरू भयो। दिनहु बस र रेलमा यात्रा गरेर जागिरका लागि विभिन्न व्यक्तिलाई भेट्थिन्, तर निराशा मात्रै हात लाग्थ्यो। सन् 1947 स्थानीय रेलवे स्टेशनमा संगीतकार गुलाम हैदरसँग उनको अचानक परिचय भयो। परिचय भएपछि हैदरले उनलाई कुनै धुन गुनगुनाउन लगाए। हैदरले आफ्नो चुरोटको बट्टामा एउटा नयाँ लय दिए र एउटा नयाँ आवाजलाई सबैका सामुन्ने लैजानका लागि जिम्मेवारी उठाए। उनले फिल्म स्थानका मालिक सस्करसँग भेटाइदिए लतालाई। सस्करलाई शहीद फिल्मका नायिका कमिनी कौशलका लागि लताको आवाज पातलो लाग्यो। संगीतकार हैदर सस्तरसँग रिसाएर भने, जसरी तपाईँले आज यिनको आवाजलाई इन्कार गर्दै हुनुहुन्छ त्यो समय पक्कै पनि आउनेछ र तपाईँले यिनलाई यिनको घर बाहिर कुर्नु पर्नेछ। नभन्दै यो घटनाको 1 वर्षपछि हैदरको भविष्यवाणी सत्य साबित भयो। हैदर मलाडको बम्बे टाकिसतिर लागे। बाटोमा मजबुर फिल्मको एउटा गीतको लागि धुन बनाए। रिहर्सल भयो। संगतमा उही चुरोटको डिब्बा थियो। दोस्रो दिन दिल मेरा तोडा मुझे कहीँ काना छोडाको रेकर्डिङ गरे। उनले घोषणा गरे, नूरजहाँ उनको खोज थियो, अब लतालाई अगाडि ल्याएकोमा चलचित्र जगत उनीप्रति आभारी रहनेछ। एक दिन उनलाई खबर आयो, बम्बे टाकिसमा रेकर्डिङ छ, आउनु। उनको पेट ठिक थिएन, ज्वरोले टाउको दुखिरहेको थियो, तर काममा त जानै पर्थ्यो। त्यहाँ संगीतकार हैदर नेपथ्य संगीत रेकर्ड गर्नमा व्यस्त थिए। भोक र तिर्खाले छटपटाएर बाहिर बसिरहेकी थिइन् लता। केही क्षण बितेपछि हैदर बाहिर निस्किए। आफूले लतालाई टाकिसमा बोलाएका हैदरले सो कुरा बिर्सेका रहेछन्। तत्काल गीत मागे, प्रतिबन्धित तुल्याए र रेकर्डिङ गरे। फिल्म मेहेन्दीका लागि गीत बन्यो, बेदर तेरे दर्दको सिने से लगा के रो लेते। पछि यो गीत फिल्म पद्मिनीमा राखियो। त्यही समय भारत पाकिस्तान विभाजन भयो र विभाजन भएपछि संगीतकार हैदर पाकिस्तान जान बढी इच्छुक देखिए। रञ्जित मुभी टोन कम्पनीका चन्दुलाल साहुका लागि लताले अविनाश न्यासको गुजराती गीत र संगीतमा धेरै मेहनत गरिन्, तर उनको आवाज मन पराइएन। कम्पनीका संगीतकार खेमचन्द्र प्रकाश कलाका मर्मज्ञ थिए। उनले लताको प्रतिभालाई चिने र आफ्नो मालिकसँग असन्तुष्टि पुगे। पोखे उनले कम्पनीबाट राजीनामा दिए। बम्बे टाकिजमा खेमचन्दलाई स्वागत गरियो। फिल्म महलमा उनले गाएको गीत आएगा आने वाले त तहल्का नै मचायो। तत्कालीन समयमा टाढाबाट आएको आवाजलाई प्रभाव दिनका लागि कुनै उपकरणको प्रावधान थिएन। लता गाउँदै टाढाबाट आउँथिन् र फुल भोल्युममा राखिएको माइकसम्म पुग्थिन्। फिल्म मधुवालाको एउटा गीतमा यस्तो प्रयोगको गजबको प्रभाव देखियो। उक्त गीत चर्चित हुनेमा खेमचन्द्र प्रकाशले सन्देह जनाएका थिए, तर यो गीत धेरै नै चर्चित रह्यो। विडम्बना, यो गीत चर्चित हुने बेलासम्म खेमचन्दले यो धरतीबाट बिदा लिइसकेका थिए। सन् 1948 श्यामसुन्दरले आफ्नो फिल्म लाहोरका लागि लतासँग सम्पर्क गरे। श्यामसुन्दर ठूला कलाकार थिए, तर रिहर्सल शुरू हुने बित्तिकै उनी मादक पदार्थ सेवन गर्न थालिहाल्थे। कुनै सामान्य त्रुटि देखियो भने गालीगलोज गर्न थालिहाल्थे। त्यो बेला लतालाई पैसाको खाँचो त थियो, तर अपमान सहेर काम गर्नु उनलाई मुनासिब लागेन। उनले गीत गाउन इन्कार गरिन्। त्यसपछि श्यामसुन्दरले काम पाउनै छोड्यो। उनको हालत सुन्दा र देख्दा लता द्रवित भइन् र फेरि गीत गाइन्, बहारे फिर भी आएंगे न जाने हम कहाँ होंगे। संगीतकार नौसादले धेरै टेक्स्ट गराउँथे। लता भने रेकर्डिङको समयमा कहिले रोकिँदैनथिन्। दोस्रो पटक सुन्दा त्यसमा कमी महसुस हुन्थ्यो। यो सिलसिला समाप्त हुँदैनथ्यो। नौसादका लागि भने रोकिनु पर्थ्यो। सबै टेक्स्ट सुनेर सबैलाई मनपर्ने टेक मात्र राख्ने उनको बानी थियो। एकपटक त 24 टेक्स्ट लिएको थियो। नौसाद लताका लागि शैली बनाउँथे। उनलाई थाहा थियो लताले मात्रै उनको धुनलाई न्याय गर्न सक्छिन्। लता पनि गाउँदा गाउँदै यति धेरै हराउँथिन्, उनी गीतको भावमा पुरै डुबुल्की मार्थिन्। फिल्म बैजु बाबरामा मोहे भूल गए सावरियामा भैरवको प्रतिबन्ध थियो। त्यो गीतको दोस्रो पंक्ति थियो, ने ने कहे रु रु के। तर गाउन बाँकी नै थियो, किन यस्तो भयो भनेर हेर्दा त उनी रोइरहेकी थिइन्। रागको जादु थियो कि गाउनेको मग्न भाव कसैको सोचमा नै आएन। नायिका मधुवालाले कुनै फिल्मको सम्झौता पत्रमा हस्ताक्षर गर्दा पार्श्व गायिकामा लताको नाम लेखाउँथिन्। यस्ता कारणले गर्दा लतामाथि आक्षेप लगाइन्थ्यो। उनले र आशा भोसले एकाधिकार जमाएका छन्। यी वट वृक्ष मुनि कुनै पनि बिरुवा हुर्किन पाउँदैनन्। सत्य के थियो भने उनीहरूसँग प्रतिस्पर्धा गर्न अरू प्रतिभा एवं स्वरका समतुल्य कुनै आवाज आएनन्। यदि लता र आशाको यति धेरै आतंक थियो भने उनीहरूले अरू बहिनी हृदयनाथ र उनकी छोरी राधालाई फिल्म उद्योगमा स्थान दिलाउन सक्दैनथे। लताले नयाँ कलाकारलाई पनि अघि बढाउँथिन्। त्यसको प्रमाण हो कविता कृष्णमूर्ति। ती दिनहरूमा कलाकारको व्यस्तताको कारण ट्र्याकमा अरू कुनै कलाकारको स्वर डबिङ गर्ने गरिन्थ्यो। कविताले पनि डबिङ गरिन्। लता त्यसपछि आइन र ट्र्याक सुनेर प्रभावित भइन्, तर आफूले गाउन इन्कार गरिन्। यति राम्रो गाउने केटीले पनि मौका पाउनुपर्छ भनिन् लताले। कवितालाई विश्वास भएन। लता नयाँ र उदाउँदा संगीतकारको संगीतमा गाउन कहिले आनाकानी गर्दिनथिन्। संगीत लताको प्राण हो, पूजा हो। यी चीज बिना जीवित रहन कठिन थियो। स्टुडियोमा उनी मन्दिरभित्र प्रवेश गरे जस्तै गर्थिन्। चप्पल खोलेर माइक सामु जान्थिन्। गीतको बोल आफैले लेखेर त्यसमा नोटिङ गरेर रिहर्सल वा गाउन शुरू गर्थिन्। उनको सफलताको पछाडि केवल आवाज मात्र थिएन, निरन्तर रियाज थियो, मेहनत थियो र पक्का विश्वास थियो। एकपटक लता कश्मीर घुम्न गएकी थिइन्। त्यहाँको गरिबी देखेर उनले एउटा पत्रमा लेखिन्, यहाँको ठाउँ ठाउँमा झरझर बग्ने झरना मलाई यहाँको गरिबको आँखाबाट बगेको आँसु जस्तै लाग्यो। यहाँ फुलेका फूलहरू देख्दा मलाई लाग्यो प्रकृति दरिद्र जनतालाई देखेर अट्टहास गरिरहेको छ। यहाँ महँगा महँगा कपडा पहिरेर घुम्न मलाई शरम लाग्यो। क्रिकेट, फोटोग्राफी र किताब पढ्नु लताको मुख्य शौक थियो। पिताबाट लताले क्रिकेटको शोक पाइन्। उनले मुख्य खेलाडीलाई घरमा नै बोलाउँथिन्। लता क्रिकेटका चम्किएका खेलाडीहरूसँग पनि नजिक रहिन्। फोटोग्राफीको शोक यति जोसले पूरा गर्थिन्, क्यामेराको नयाँ नयाँ मोडल किनेर प्रयोग गर्थिन्। लाइट र सेडलाई तस्विरमा यसरी उतार्थिन्, पेसेवर फोटोग्राफरहरू पनि चकित पर्थे। रेखाचित्र बाल्यकालदेखि नै बनाउँथिन्। सेप्टेम्बर 2008 को कादम्बिनी पत्रिकामा छापिएको झिङ्गनको लता मंगेशकरमाथि आलेखको सम्पादित रूप हो यो। यसको अनुवाद विवस्वस्तीले गरेका हुन्।